الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وإذ يرفع إبراهيم القواعد من البيت وإسماعيل ربنا تقبل منا إنك أنت السميع العليم. وقال تعالى إن أول بيت وضع للناس للذي ببكة مباركا وهدى للعالمين. وقال تعالى إنما يعمر مساجد الله من آمن بالله واليوم الآخر وأقام الصلاة وآتى الزكاة ولم يخش إلا الله فعسى أولئك أن يكونوا من المهتدين. وقال النبي صلى الله تعالى عليه وسلم من بنى لله مسجدا بنى الله له بيتا مثله في الجنة أو كما قال عليه الصلاة والسلام. الله تبارك وتعالى نے نبی کریم صلی اللہ تعالی علیہ وسلم کی ذات بابرکات کے ذریعے پوری انسانیت کو زندگی گزارنے کا جو طریقہ عطا فرمایا اس میں انسانی زندگی کے تمام شعبوں سے متعلق واضح اور مفصل رہنمائی موجود ہے. انسانی زندگی کا ایک شعبہ وہ بھی ہے جس کے ذریعے سے آدمی اپنا تعلق اللہ تبارک و تعالی کی ذات کے ساتھ قائم کرتا ہے، جس کو عبادات کا شعبہ کہا جاتا ہے. ویسے دیکھا جائے تو یہ بڑی اہمیت کا حامل ہے، اور شروع اسلام میں جب نبی کریم صلی اللہ تعالی علیہ وسلم نے ایمان و اسلام کی دعوت شروع فرمائی اسی پر زور دیا گیا. حضرات صحابہ رضوان اللہ تعالی علیہم اجمعین، سابقین اولین، جو شروع میں اسلام لائے ان سے اسی نماز وغیرہ کی لائن سے بڑے مجاہدے کروائے گئے. پوری پوری رات ان کو گویا اللہ کے حضور کھڑے رہنے کا مکلف اور پابند کیا گیا. یہ دراصل اللہ تبارک و تعالیٰ کی ذات کے ساتھ تعلق قائم کرنے کا ایک بہترین ذریعہ ہے, اور یہی وہ چیز ہے جو انسان کے دل میں اللہ تبارک و تعالیٰ کی محبت کے پیدا ہونے کا ذریعہ ہے. ایک مرتبہ آدمی کے دل میں اللہ کی محبت پیدا ہو جائے, اس کو اللہ تبارک و تعالیٰ کے ساتھ عشق و محبت کا تعلق قائم ہو جائے, پھر اس کے لیے اللہ تبارک و تعالیٰ کے سارے احکام پر عمل کرنا بڑا آسان ہو جاتا ہے. یہ اللہ تبارک و تعالیٰ نے نماز کا حکم دیا, روزے کا حکم دیا, مختلف شکلوں میں جو عبادتیں ہم پر لازم کی ہیں, وہ یہ نہ سمجھے نعوذ باللہ کہ اللہ تبارک و تعالیٰ نے ہمیں کھلایا پلایا تو کوئی ٹیکس لازم کر دیا. نہیں, اللہ تبارک و تعالیٰ ہماری عبادتوں کا محتاج ہے. مسلم شریف میں حضرت ابو ذر غفاری رضی اللہ تعالیٰ عنہ کی روایت ہے, حدیث قدسی ہے. حدیث قدسی کا مطلب یہ ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم اللہ تبارک و تعالیٰ کا ارشاد نقل کریں. ایک تو قرآن میں براہ راست اللہ تعالیٰ نے اپنا کلام نازل فرمایا ہو, اور ایک یہ کہ حضور یوں فرمائے کہ اللہ تعالیٰ نے یہ ارشاد فرمایا. وہ حدیث قدسی ہے, بڑی لمبی چوڑی روایت ہے. حضرت شیخ مولانا زکریا صاحب رحمتہ اللہ علیہ نے فضائل ذکر میں اس کو بہت تفصیل سے بیان کیا ہے. اس کا ایک حصہ بیان کر رہا ہوں. اس میں اللہ تبارک و تعالیٰ اپنے بندوں کو خطاب کرتے ہوئے فرماتے ہیں, یا عبادی لو ان اولکم واخرکم انسکم وجنکم کان والا اتخا قلب رجل واحد منکم ما زاد فی ملکی شیئا. اے میرے بندو, اگر تمہارے اگلے اور پچھلے انسان اور جنات تم میں جو سب سے زیادہ اللہ سے ڈرنے والا ہے یعنی نبی کریم صلی اللہ تعالی علیہ وسلم ایسے ہو جائے تو ما زاد فی ملکی شیا, تمام انسانوں کے ایسے بن جانے کی وجہ سے باری تعالیٰ فرماتے ہیں میری عظمت میں, میری بڑائی میں, میری حکومت اور سلطنت میں کوئی زیادتی ہونے والی نہیں. یہ آئے بادی لو ان اولکم واخرکم انسکم وجنکم کان والا افجر قلب رجل واحد منکم ما نقص ذلک من ملکی شیئا. اے میرے بندو, اگر تمہارے اگلے اور پچھلے انسان اور جنات میرے بندوں میں جو سب سے زیادہ میرا نافرمان ہے یعنی شیطان ایسے بن جائے, سارے انسان شیطان جیسے بن جائے, باری تعالیٰ فرماتے ہیں ما نقص ذلک من ملکی شیا, میری عظمت, میری بڑائی, میری حکومت میں اس کی وجہ سے کوئی کمی آنے والی, اس کی ذات تو ہماری عبادتوں سے بے پرواہ ہے. مولانا روم فرماتے ہیں من نگردم پاک اس تسبیح شام پاک ہم ایشان شبن دو درف شام, کہ بندے جب تسبیح پڑھتے ہیں سبحان اللہ سبحان اللہ, تو سبحان اللہ کا مطلب کیا ہوتا ہے؟ سبحان اللہ, اے اللہ میں تیری پاکی بیان کرتا ہوں, تو گویا سبحان اللہ بول کر بندہ اللہ تعالیٰ کی ذات کے پاک ہونے کا اقرار کرتا ہے, اس کا اظہار کرتا ہے. مولانا روم فرماتے ہیں اللہ تعالیٰ کی طرف سے من نگردم پاک تسبیح شام, ان انسانوں کے سبحان اللہ کہنے سے میں پاک نہیں ہوتا, پاک ہم ایشان شون دو درشان, بلکہ یہ جو سبحان اللہ بولتے ہیں اس بولنے کی وجہ سے وہ پاک, ہماری گندگیاں دور ہوتی ہیں سبحان اللہ پڑھنے کی وجہ سے. ہماری زبانیں اس لائق نہیں تھی کہ اللہ تبارک و تعالیٰ अपना नाम लेने की हमें इजाजत भी दे दो। हजार बार वशोयम दहन से मुश्को गुलाब अनुज नामे तू गुफ्तन कमाले बेहद पीस, कि मैं अगर हजार मरतबा अपना मुंह मुश्क और गुलाब से धोऊं तो भी अल्लाह तेरा नाम लेना बड़ी बेअदबी की बात थी। हमारी जबानों से क्या क्या हम करते हैं हम जानते हैं। ये जबान इस लायक थी कि अल्लाह का नाम इससे लिया जाता? अल्लाह ताला ने इजाजत नहीं बल्कि हुक्म दिया कि मेरा नाम लो। या अय्युहल्लज़ीना आमनू उज़्कुरुल्लाह ज़िक्रन कसीरा, नमाज अल्लाह ताला ने फर्ज की, उसके लिए औकात मुकर्रर किए, नमाज पढ़ने के लिए जगहें बनाई गई, मुकल्लफ किया गया, बनाया पूरा निजाम, बाकायदा अजान का निजाम कायम किया गया। उस अजान खट पढ़ने वाले को अल्लाह के मुनादी से ताबीर किया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने, वह अल्लाह की तरफ से वह ऐलान करता है आओ अल्लाह का नाम लेने के वास्ते। ये सब क्या था? ये कोई अल्लाह ताला को हमारी इबादत की जरूरत नहीं, इसमें फायदा किसका है? हमारा है। अगर हमारा ताल्लुक अल्लाह ताला के साथ कायम हो गया, उसके साथ हमें इश्क मोहब्बत पैदा हो गई, तो ये वो चीज है जो इंसान को मिट्टी से निकाल कर सोने का बना दिया गया। हकीकत तो ये है, ये नमाजों का निजाम, इबादात का निजाम, ये दरअसल इंसानों की बेहबूदी के लिए, उनकी भलाई के लिए, उनके फायदे के लिए अल्लाह ताला ने ये सारे काम लाजिम किए हैं। अगर हम इस निजाम को अपने आप को पाबंद बना लें, उसके नतीजे में अल्लाह ताला के साथ जो ताल्लुक कायम होगा, उसके नतीजे में अल्लाह के अहकाम पर अमल करना हमारे लिए आसान हो जाएगा, हमारी दुनिया भी संवर जाएगी, हमारी आखिरत भी संवर जाएगी। हकीकत तो यह है कि ये नमाज का जो हुक्म दिया गया कुरान पाक में बीसियों जगह, कई जगहों पर अल्लाह ताला ने नमाज का हुक्म दिया, और कमाल की बात तो यह है कि शरीयत मुतहरा के तमाम अहकाम अल्लाह तबारक व तआला ने हजरत जिब्रील अलैहिस्सलाम के वास्ते से नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम पर उतारे पहुंचाए। लेकिन नमाज एक ऐसी इबादत है कि अल्लाह ताला ने हजरत जिब्रील के वास्ते से नहीं बल्कि उसको देने के लिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम को अपने पास बुलाया, वहां बुलाया, और वहां बुलाकर अल्लाह ताला ने नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम को ये तोहफा अता फरमाया। इससे नमाज की अहमियत का आप अंदाजा लगा सकते हैं। नमाज की जो मुख्तलिफ अरकान है, मुख्तलिफ आमाल है, सद्दे के मुताल्लिक नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि बंदा अल्लाह ताला के साथ से सबसे ज्यादा करीब उस वक्त होता है जब वो सजदे में अल्लाह के हुजूर अपने सर को रखे हुए होता है। गोया इसीलिए अस्सलातो मेहराजुल मोमिनीन, कि गोया नमाज को अहले ईमान की मेहराज करा दिया गया। ये वो चीज है, ये वो तोहफा है कि दुनिया की कोई और चीज का मुकाबला नहीं कर सकती। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने नमाज को बाकायदा पढ़ने का तरीका तफसील से बताया, हर हर जुज को आपने वाज़ह करके बताया। सहाबाए किराम रिज़वानुल्लाहि तआला अलैहिम अजमईन को ताकीद फरमाई, सल्लु कमा रअयतुमुनी उसल्ली, जिस तरह तुम मुझे नमाज पढ़ता हुआ देखते हो उस तरह नमाज पढ़ो। सहाबा ने बाकायदा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से इन सारी चीजों को बड़े एहतमाम के साथ सीखा, याद रखा और उम्मत तक पहुंचाया। ये फरीजा भी उन्होंने अदा किया। बड़े बड़े हजरत सहाबा, हजरत उमर, हजरत उस्मान, हजरत अली, जिनको अल्लाह ताला ने वह हुक्मरान भी बनाया था, एक दुनिया के बड़े हिस्से के हुक्मरान हैं हजरत उस्मान रजी अल्लाह ताला। बुखारी शरीफ में रिवायत है, अपना आजाद करदा गुलाम हुक्मरान के जरिए से वुजू का पानी मंगवाया और मदीने की एक जगह थी मकाइद नामी मस्जिद नबी के करीब, वहां बैठकर सब लोगों को हजरत उस्मान रजी अल्लाह ताला वुजू का तरीका सिखला रहे। कौन? वो वो जो आधी दुनिया का बादशाह है वो इनके नजदीक इन चीजों की अहमियत थी। इसी तरह हजरत अली रजी अल्लाह तआला अन्हु कूफा के अंदर वहां का जो चौक था उसमें बैठकर लोगों को वुजू का तरीका बता रहे हैं। ये हजरात की नमाज के इन मुख्तलिफ आमाल को मुख्तलिफ अज्जा को बहुत एहतमाम के साथ लोगों के सामने पेश करते थे। इससे इन चीजों की अहमियत का आप अंदाजा लगा सकते हैं और उन हजरात ने इसकी अहमियत को समझा, लोगों तक पहुंचाया, अल्लाह ताला ने उनको सरबलंदी अता फरमाई। आज हमारा हाल यह है कि हमारे सामने ये सारी चीजें हैं लेकिन हमारे कुलूब में इन चीजों का जो एहतमाम होना चाहिए, इनकी तरफ जो इत्तेफाक और तवज्जो होनी चाहिए वो है। पढ़ लेते हैं नमाज, अपने वक्त पढ़ना नहीं है लेकिन इस नमाज के मुताबिक कल्ब के अंदर जो कैफियत होनी चाहिए उससे हम खाली और महरूम हैं। इसीलिए हकीकत तो यह है कि नमाज जो है बड़ी अहमियत की हामिल है और इसी नमाज को फर्ज नमाजें जो है पंचवक्ता फर्ज नमाज को अदा करने के लिए बाकायदा इस्लाम ने पूरा निजाम मसाजिद कायम किया और हजरात मुहद्दिसीन मुस्तकिल तौर पर अपनी किताबों में अबवाबुल मसाजिद किताबुल मसाजिद के उनवान से मस्जिद से मुताल्लिक बहुत सारी चीजें तफसील से बयान करते हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जितना एहतमाम करते थे उसका तबारा कहने का हासिल यह है कि ये मस्जिद का क्या सिलसिला जो है दरअसल इसी नमाज को जमात के साथ अदा करने की उसमें बड़ी हिकमतें हैं। अल्लाह ताला ने वह हमें इस बात का पाबंद किया कि आपको एक मुकर्रर वक्त पर दावत दी जाएगी, आपको आना है, अल्लाह का मुनादी आपको पुकारेगा, आओ अल्लाह हय्यल सलाह आओ नमाज के लिए आओ कामयाबी के लिए। अगर तुमको दुनिया और आखिरत की खुशहाली मतलब है तो दुकान पर मत बैठो, वो तो यहाँ मिलेगी आप। बहरहाल ये गोया नमाज का जो सिलसिला था उसको बाकायदा मुनज्जम तरीके से जारी करने के लिए और मुसलमानों को मुत्तहिदा तौर पर इज्तिमाई शक्ल में उसको अदा करने के लिए ये गोया नमाज मसाजिद की का सिलसिला भी कायम किया गया। पहले नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम से पहले तो ये था अगली उम्मतों में कि नमाज मस्जिद के अलावा किसी और जगह पढ़ी नहीं जा सकती थी, कोई पढ़ नहीं सकता था, यानी अगर पढ़ता तो नमाज शरीयत के यहाँ मोतबर न होती। भाई हम स्टेशन पर पढ़ लें, प्लेटफार्म पर पढ़ लें, इसी तरह बाजार में कहीं पढ़ लें, रास्ते में नहीं, बाकायदा जो जगह बाकायदा नमाज के लिए बनाई जाती थी मस्जिद के नाम से वही लोग नमाज अदा कर सकते थे। अल्लाह ताला ने नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम को जो इम्तियाजी खुसूसियतें अता फरमाई उनमें से एक ये भी है कि जो इलती अलअर्द मस्जिद मतहूरा, जो सलातम फरमाते हैं पूरी जमीन को अल्लाह तआला की तरफ से मेरे लिए मस्जिद करार दे दिया गया पाकी हासिल करने का जरिया भी। इसलिए मेरी उम्मत का कोई भी फर्क नमाज का वक्त कहीं भी पाले, वहाँ मस्जिद हो या न हो, पानी हो या न हो, उसको चाहिए कि वो नमाज अदा कर ले वैसे हर जगह। लेकिन बाकायदा शरीयत ने जो निजाम कायम किया वो ये है कि मसाजिद का एहतमाम किया जाए। और इन्ना अव्वल बैतिन वुज़िअ लिन्नासि लल्लज़ी बिबक्का था, खुद अल्लाह तआला ने इस दुनिया को जब पैदा किया और उसको आबाद करने का इरादा फरमाया तो पहला मकान वह पहली इमारत जो शुरू जमीन पर कायम की गई वो कौन सी थी? बैतुल्लाह। उससे पहले जमीन किसी घर को अपने ऊपर ठहरने देती, वह अगर बनाता तो भी जमीन जुम्बिश करती और वो गिर पड़ता। अल्लाह तआला ने फरिश्तों को भेजा और वो बाकायदा वह तामीर के आलात लेकर के आए और उन्होंने बैतुल्लाह को फिर जमीन, हाँ जमीन उसको कुछ करने अल्लाह का घर पहला, उसके बाद अब दूसरे लोगों के घर वह जमीन पर ठहरने लगे। ये पहला बैतुल्लाह और तूफान नूह के मौके पर उस पूरे को उठा दिया गया आसमान के ऊपर और वहाँ आसमान पर वो फरिश्तों का निविला बना 70,000 फरिश्ते रोजाना उसका तवाफ करते और फिर वहां टेकरी सी थी, टीला सा था, यही हालत रही सैयदना हजरत इब्राहिम अल्लाह नबियाना वाली सलात व सलाम के जमाने तक। और फिर अल्लाह तआला ने हजरत इब्राहिम को हुक्म दिया कि दोबारा इसको तामीर करें और उसके लिए बाकायदा हजरत जिब्रील अलैहि सलाम को भेजा गया और उन्होंने आकर के बैतुल्लाह की जो बुनियाद है अंदर फरिश्तों ने रखी थी ना, उसका फाउंडेशन उसके अंदर की जो न्यू वो हजरत जिब्रील ने खोल कर हजरत इब्राहिम को, हजरत इब्राहिम ने बुनियादें नहीं डाली, बुनियादें पहले से अंदर मौजूद थी, उन्हीं बुनियादों के ऊपर बैतुल्लाह की तामीर की। हजरत जिब्रील बाकायदा तशरीफ लाए, उन्होंने जमीन खोद करके वो बुनियादें निकाल करके बताई और उन्हीं पर हजरत इब्राहिम अलैहिस्सलाम ने बैतुल्लाह की तामीर की। उसी को कुरान में बारी ताला फरमाते हैं इस अंदाज से उसको बयान फरमा रहे हैं, वह उस पूरे मंजर को सुनने वालों की निगाह में खड़ा कर रहे हैं। याद करो उस वक्त को जब हजरत इब्राहिम बैतुल्लाह की बुनियादों को उठा रहे थे और हजरत इस्माइल इस काम में उनका ताउन और उनकी मदद कर रहे थे, रब्बना तकब्बल मिन्ना, और साथ ही साथ ये बाप बेटा इस काम को अंजाम देते हुए अल्लाह ताला से दुआ भी कर रहे थे कि हमारे परवरदिगार तो हमारे इस अमल को शर्फ कबूल अता हो। अल्लाह के हुक्म से ये अमल अंजाम दिया जा रहा था, उसकी निगरानी कौन कर रहा था, हजरत जिब्रील, सुपरविजन हजरत जिब्रील का तमाम मौजूद है वो, फिर भी ये हजरत डर रहे हैं, पता नहीं हमारा ये अमल अल्लाह की बारगाह में कबूल होता है या नहीं। वह हम बाद में आने वालों को ये सबक दिया गया, हर बंदा जिसको अल्लाह ताला इसकी तौफीक, आपने भी ये मस्जिद बनाई, अल्लाह के जिन बंदों ने भी इसमें हिस्सा लिया उनके लिए बड़ी सआदत और खुशबख्ती की चीज है, लेकिन इस पर इतराइए मत बल्कि डरते रहिए। हजरत इब्राहिम हमारी दुआ जबान पर होनी चाहिए, रब्बना तकब्बल मिन्ना, के अल्लाह इस अमल को हमारी तरफ से तू शर्फ़े कबूल अता फरमा, इन्नक अंतस समीउल अलीम, और जो है तू ही अपने बंदों की दुआओं को सुनने वाला और उनके दिलों के हाल से बखूबी वाकिफ है। तो गया ये इतने बड़े लोग पैगंबर अल्लाह के घर की तामीर कर रहे हैं, इससे मस्जिद की तामीर वाले काम की अहमियत का भी अंदाजा हो सकता है। हजरत जिब्रील, हजरत इब्राहिम जो अबुल अंबिया हैं, उनके बाद जितने भी नबी आए सारे नबी आप ही की नस्ल से पैदा हुए हैं, खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, हजरत ईसा की इससे बनू इसराइल के सारे नबी और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हजरत इस्माइल के इससे सिलसिले से सारे नबियों के बाप इस बैतुल्लाह की तामीर का काम अंजाम दे रहे हैं। गोया इससे मस्जिद की तामीर वाला काम कितना अजीम है, कितना अहमियत का हामिल है, इसका भी अंदाजा हो सकता है। इमाम बुखारी रहमतुल्लाह अलैह ने कुरैश ने जब बैतुल्लाह की तामीर की उसमें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हिस्सा लिया, आप सल्लल्लाहु अलैहि वसल्लम की उम्र शरीफ 35 साल की थी। देखो ये हजरत इब्राहिम का बनाया हुआ बैतुल्लाह जो था वो सीधा हो गया था, वो सीधा होकर के एकदम वो टूट फूट हो रहा था, कुरैश ने उसको असर नौ बनाने की तजवीज आपस में जनरल मीटिंग में पेश की कि भाई इसको दोबारा बनाया जाए, जब ये तय हो गया बनाना है तो साथ ही साथ ये भी तय हुआ कि क्योंकि ये अल्लाह का घर है इसलिए उसकी तामीर में हलाल रकम ही इस्तेमाल होगी, हराम पैसा नहीं। देखो कुरैश बुत परस्त थे, इस्लाम लाए हुए नहीं थे, लेकिन फिर भी अल्लाह का घर जब तामीर करना है तो उसकी अजमत का तकाजा यह है, उसकी अहमियत का कि उसमें हराम माल शामिल न किया जाए। बाकायदा जनरल मीटिंग में यह ठहराव पास हुआ, यह तजवीज पास हुई कि हलाल जिसके पास जितना हलाल हो ला सब, जिसके पास जितना हलाल तरीके से कमाया हुआ माल था वो लाकर पेश किया, सब जमा किया गया, تو اتنا نہیں تھا جس سے بیت اللہ حضرت ابراہیم علیہ نبی علیہ السلام نے جیسا بنایا تھا ویسا پورا بن سکے، بلکہ کچھ کم کرنا پڑے گا، بجٹ گویا پورا نہیں تھا. قریش نے بیت اللہ کا کچھ حصہ جو حضرت ابراہیم کا بنایا ہوئی جگہ پر تھا کاٹ کر دی، تقریباً 9 فٹ 6 ہاتھ کے برابر حصہ. وہ حدیث جو آپ جا کر دیکھتے ہیں بیت اللہ کے باہر کی طرف ایک نصف دائرے کی شکل میں دیوار بنی ہوئی، اس کے اندر کا جو حصہ ہے 9 فٹ کا، وہ اصل بیت اللہ ہی کا حصہ ہے. لیکن قریش جب اس کو تعمیر کر رہے تھے تو ان کے پاس اتنا سرمایہ نہیں تھا کہ اس حصے کو بھی شامل کر دے، اتنا حصہ کاٹ کر کے انہوں نے بنایا. حضرت ابراہیم نے جب بنایا تھا وہ پورا اندر تھا، وہ چھت نہیں تھی. حضرت ابراہیم نے جب بنایا تھا وہ چھت کے بغیر کا تھا، بغیر چھت کا، اور اس کے 2 دروازے تھے، ایک تو جو موجودہ دروازہ ہے اسی جگہ پر لیکن نیچے، یعنی اتنا جیسے عام طور پر گھروں کے دروازے ہوتے ہیں کہ آسانی کے ساتھ آدمی اس میں داخل ہو سکے. دوسرا اس کے بالکل سامنے دوسرا دروازہ، ادھر سے داخل ہو اور ادھر سے نکل جائے. قریش نے جب اس کو تعمیر کیا تو قریش اپنے آپ کو اس کا متولی اور اس کا حقدار سمجھتے تھے، اس لیے انہوں نے تعمیر میں اپنی طرف سے کچھ تبدیلیاں کی. ایک تو اس سرمایے کے نہ ہونے کی وجہ سے اتنا حصہ کاٹ دیا، دوسرا کام یہ کیا ایک دروازہ ادھر والا تو بالکل ہی بند ہی کر دیا، اور ادھر والا جو دروازہ تھا اس کو بھی زمین کے ساتھ لگا ہوا بنانے کے بجائے اتنا اونچا بنایا کہ آدمی آسانی سے وہاں پہنچ نہ سکے، تاکہ کیوں اپنی چودراہٹ کو قائم رکھنا چاہتے تھے کہ ہم جس کو اندر جانے دینا چاہے وہی جا سکے. اس لیے اس دروازے کو انہوں نے اتنا اونچا بنایا اور چھت بھی بنائی. حضرت ابراہیم کی تعمیر کے اندر چھت نہیں تھی. تو بہرحال یہ تعمیر جب بنی اس وقت نبی کریم صلی اللہ تعالی علیہ وسلم کی عمر شریف 35 سال کی تھی. لوگ پتھر اٹھا کر لاتے تھے، حضور صلی اللہ علیہ وسلم بھی 2 آدمیوں کی جوڑی مقرر کی گئی تھی. حضور صلی اللہ علیہ وسلم کے ساتھ ان کے چچا حضرت عباس رضی اللہ تعالیٰ عنہ کو، وہ دونوں مل کر بچے مناسب پتھر تلاش کر کے لاتے تھے. گویا اس تعمیر میں نبی کریم صلی اللہ علیہ وسلم نے حصہ لیا. اور اسی تعمیر کے زمانے کا وہ واقعہ ہے کہ جب وہ تعمیر مکمل ہو گئی اور حضرت اسود کو اس کی جگہ پر رکھنے کا وقت آیا تو یہ قریش کے جو تمام قبائل تھے ان میں نظام پیدا ہوا، کون رکھے. ہر قبیلہ یہ چاہتا تھا کہ ہم یہ کام کریں گے. بڑے جھگڑے کی سی صورت میں شکل پیدا ہو گئی. تو اس وقت ان کے ایک آدمی کے دل میں اللہ تعالیٰ نے یہ بات ڈالی، اس نے کہا ایسا کرو کل صبح کو سب سے پہلا جو آدمی یہاں داخل ہوگا وہ اس کو رکھے گا. اتفاق کی بات کہ جب صبح کو سب سے پہلے وہاں آنے والے نبی کریم صلی اللہ علیہ وسلم، ویسے بھی آپ کے ساتھ ان کو جو تعلق تھا اور آپ کو صادق الامین کے لقب سے جانتے تھے، آپ کی امانت داری، آپ کی سچائی ان میں معروف تھی، آپ کو دیکھ کر سبھی دل سے وہ راضی ہو گئے کہ یہ جو فیصلہ کریں گے ہم اس پر راضی. اور آپ نے بھی ایسا فیصلہ نہیں کیا کہ کسی کی دل شکنی ہو، اللہ تعالیٰ نے آپ کے دل میں بھی ایسی بات ڈالی کہ آپ نے چادر منگوائی اور چادر کے اوپر وہ پتھر رکھا اور مختلف قبیلے کے سرداروں سے کہا آپ سب اس چادر کے کنارے پکڑ کر اٹھا کر وہاں تک لے جائیں، تاکہ سب یوں کہہ سکیں کہ قبیلے کا سردار قبیلے کا نمائندہ ہوتا ہے، وہ ہمارے سب قبیلوں نے مل کر. اور جب وہاں پہنچ گیا آپ صلی اللہ علیہ وسلم نے اپنے رشتے مبارک سے اٹھا کر کے اس کی جگہ پر رکھا. بہرحال میں یہ عرض کرنا چاہتا ہوں کہ بیت اللہ کی تعمیر کا یہ سلسلہ جو تھا وہ ایک ایسا کہ جس میں اللہ کے بڑے بڑے نبیوں نے، خلیل الرحمان نے، حبیب اللہ نے، ربیع اللہ نے حصہ لیا. گویا مسجد کی تعمیر معمولی کام نہیں ہے کہ سعادت بزور بازور اللہ تعالیٰ اپنے جن بندوں کو یہ سعادت عطا فرماتے ہیں وہ یہ کام کرتے ہیں. خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم جب تک کہ مکہ مکرمہ میں رہے، کیونکہ وہاں تو بیت اللہ موجود تھا اس لیے آپ کو مسجد تعمیر کرنے کی ضرورت پیش نہیں آئی، لیکن جب آپ ہجرت فرما کر مدینہ منورہ تشریف لے گئے تو آپ کا پہلا قیام جو ہے कुबा के अंदर 14 या 24 रोज तक रहा। उस पहले क्याम के दौरान कुबा में आपने एक मस्जिद की बुनियाद डाली, ताबीर की वो मस्जिद कुबा, और फिर जो है बाकायदा खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपने दस्ते मुबारक से पत्थर लाए और आपने रखा पहला पत्थर, दूसरा हजरत अबू बकर ने रखा, तीसरा हजरत उमर ने रखा, इस तरह वो तामीर हुई। और इसी तरह वहाँ मस्जिद नबी की तामीर का जो वक्त आया उस मौके पर भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने यही तरीका इख्तियार किया, आप खुद पत्थर लाए और अपने दस्ते मुबारक से पहला पत्थर आपने अंदर रखा, फिर हजरत अबू बकर के पास रखवाया, फिर हजरत उमर के पास। गोया ये मस्जिद की संग बुनियाद जो डाली जाती है वो कोई रस्म नहीं है बल्कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का तरीका है। अगर ये है कि अंदर बुनियाद में पत्थर रखना चाहिए, हमारे यहाँ कुदाल लगवाते हैं, ये तरीका मसनून तरीका नहीं है। मसनून तरीका ये है कि नीचे ईंट या जो माल माल जोड़ के वो रखा जाए। खैर, फिर हजरत अब्दुल्लाह बिन जुबैर रजी अल्लाह तआला अन्हुमा ने अपने दौर खिलाफत में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जिस तरह चाहते थे उस तरह बैतुल्लाह को बनवाया, और जब बन करके तैयार हुआ तो सहाबा की बड़ी जमात के साथ आप मकाम तनईम पर तशरीफ ले गए, वहां से उमरे का एहराम बांधा और उमरा किया सबके साथ, और 100 ऊंट जबा करके बाकायदा दावत की। आप भी अगर दावत करेंगे इस मस्जिद की तामीर की खुशी में तो ये भी कोई रस्म नहीं है बल्कि खुशी का इजहार है, होना चाहिए, कोई हर्ज की बात नहीं। बहरहाल अल्लाह तआला ने आप हज़रात को इस मस्जिद की तामीर का मौका और सआदत अता फरमाई। अल्लाह के जिन बंदों ने इसके अंदर हिस्सा लिया मुख्तलिफ हैसियतों से, किसी ने पैसे दिए, किसी ने अपनी जान लगाई, किसी ने जो है उसकी निगरानी की, किसी ने जो है उसके लिए दुआओं का एहतमाम किया, किसी ने अपने वसाइल इस्तेमाल करके उसके लिए सरमाया फराहम करने की कोशिश की, बारा जिसने जैसी जैसी भी अपनी अंदर ये लगाई है, अल्लाह ताला का है सब होया काबिल कबूल है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं मन बना लिल्लाहि मस्जिदन फतल्लाहु लहु बैतन मिस्लहु फिल जन्नत। हजरत उस्मान रजी अल्लाह तआला अन्हु की ये रिवायत है, हजरत उस्मान रजी अल्लाह तआला अन्हु ने अपने दौरे खिलाफत में जो है मस्जिद नबी को दोबारा जब तामीर किया तो उस जमाने में चूंकि बड़े बड़े बहुत सारे ममालिक फतह हुए थे और वहाँ से उमदा किस्म के पत्थर भी आए थे और उमदा किस्म की लकड़ियाँ साग वगैरह की आई थी, तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने अपने जमाने में जब बनाया था तो खजूर के तने और खजूर के पत्ते और कच्ची दीवारें थी। हजरत उमर ने अपने दौर में इसी तरह उसको दोबारा ये किया, हजरत उस्मान रजी अल्लाह तआला अन्हु ने अपने जमाने में ये चीजें कहीं उसके अलग से मंगवाई नहीं लेकिन थी, उसको इस्तेमाल किया और उस पर सहाबा में बड़ा चर्चा हुआ क्योंकि नई चीज थी। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के जमाने में उस मस्जिद के अंदर जो सादगी थी वो बाकी नहीं रही, लोग आपस में चर्चा करने लगे, तीसरा का महल बनाया। हजरत उस्मान रजी अल्लाह तआला अन्हु को जब पता चला तो उन्होंने पहली बात तो ये कही कि ये मस्जिद मैंने अपनी जाती रकम से बनाई है, बैतुल माल से नहीं बनाई। पहली बात तो ये, हम लोग तो चंदा करके ऐसी मंदिर बनाते हैं, अपनी जाती से बनाओ तो देखें। और दूसरा जो है वो ये कहा कि ये पत्थर वगैरह उसका मैंने एहतमाम, वो मौजूद थे, उसको मैंने इस्तेमाल किया लगाया। बारह उस मौके पर उन्होंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का ये इरशाद कहा, मैंने खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़बान मुबारक से सुना है, मन बना लिल्लाहि मस्जिदन फतल्लाहु लहु बैतन मिस्लहु फिल जन्नत। जिसने अल्लाह के लिए किसी मस्जिद को तामीर किया अल्लाह ताला उसके लिए उस जैसा, मिस्लहु का लफ्ज गया जैसी मस्जिद जिस शान की बनाई होगी अल्लाह ताला उस शान का घर उसके लिए जन्नत के अंदर सादा बनाई अल्लाह अपनी शान के मुताबिक देंगे, लेकिन अगर दुनियावी एतबार से भी बढ़िया किस्म के आला बनाई है तो अल्लाह जन्नत में भी आला किस्म का मकान अता फरमाएंगे। ये रिवायत हजरत उस्मान रजी अल्लाह तआला अन्हु ने अल्लाह के सहाबा के सामने पेश की और कहा कि मैंने अपनी ज़ाती रकम से उसको तामीर किया है। और वाकया यह है अल्लाह उनको لائے خیر دے کہ انہوں نے یہ سلسلہ شروع کیا بنا بقول حضرت علامہ نور شاہ کشمیری رحمتہ اللہ علیہ کے کہ اگر اسی طرح کی جھونپڑے کی مسجدیں ہوتی تو یہ بابری مسجد اتنی مضبوط تھی وہ توڑ کے رکھ دی گئی، ان جھونپڑوں کو کون پوچھتا۔ اس لیے ضرورت ہے کہ مسجدیں بھی ایسی مضبوط بنائی جائیں کہ دشمنان اسلام کو اس کے اوپر جو ہے کچھ کرنے کا موقع نہ ملے۔ اللہ تعالیٰ اس عمل کو قبول فرمائے، اور جن حضرات نے بھی اس میں حصہ لیا ہے اس کو اللہ اپنی بارگاہ میں شرف قبول عطا فرمائے۔ انشاءاللہ دعا نماز کی دعا کے بعد ہی کر لیں گے۔